नमस्कार। बदलिन्दो भुटानी शरणार्थी समाज र शरणार्थी शिविर आसपासको बदलिन्दो नेपाली जीवनशैलीबारे छलफल गर्ने कार्यक्रम समृद्धिको यात्राबाट साथी शारदासँगै म श्रीधरको
कार्यक्रममा हामी झापा र मोरङमा रहेका भुटानी शरणार्थी शिविर आसपासका गाउँ र शहरको जीवनशैलीमा देखिएको परिवर्तनको कुरा गर्छौं। फैलदै गएको सिप र क्षमताले बढ़ाएको आर्थिक समृद्धि र प्रगतिका कुरा गर्छौं। हरेक शुक्रबार बेलुकी 6:30 बजे प्रसारण हुने कार्यक्रमको आजको अंकमा तपाईंलाई हार्दिक स्वागत छ।
आज हामी झापा र मोरङमा रहेका भुटानी शरणार्थी शिविर र आसपासको बजारमा जुत्ता चप्पलको व्यवसाय र यसले बढ़ाएको आर्थिक गतिविधिको चर्चा गर्छौं। शरणार्थी शिविर आसपासको बजारमा जुत्ता चप्पलको व्यवसाय बुझ्छौं।
त्यतिखेर चाहिँ नेपालमै बनेका जस्तै हात्तीछाप चप्पलको कुरा हुन्थ्यो, अब यो फिते चप्पल हिरो चप्पलहरू हुन्थे, बाँसबारीको कुरा हुन्थ्यो, लोकल लेभलका चाहिँ अब धरानको दन्तकाली ग्यालेक्सी सुहरू यिनीहरू चल्थ्यो नि। अहिले चाहिँ अधिकांश फेन्सी त्यसमा पनि चाइनिज सामानको बजार छ।
जुत्ता चप्पलको व्यवसाय लगानी र प्रतिफल बारे व्यवसायसँग कुराकानी र भुटानी शरणार्थीसँग जोडिएको जुत्ता चप्पलको सम्बन्धको चर्चा पनि गर्छौ।
पछाडि छेड पडिसक्थ्यो चप्पल, छेड पर्दा पनि त्यो पुरै खतम नहुन्जेलसम्म त्यो चुडेर गाँस्दा गाँस्दा अति नै धेरै गाँसेपछि त्यो हुँदै नहुने भएपछि मात्रै त्यसलाई फ्याँकेर अर्को फेरि रिप्लेस हुन्थ्यो त्यसको।
छाला जुत्ताको व्यवसायमा आबद्ध मजदुरको अवस्था र कमाईको प्रसंग पनि छ। अहिले चाहिँ भुटानी शरणार्थी र शरणार्थी शिविर आसपासका केही गतिविधि।
गएको मंगलबार परेको हरितालिका तीज भुटानी शरणार्थी महिलाहरूले पनि मनाएका छन्। भुटानी शरणार्थी महिला मंचले सोमबार तीज विशेष कार्यक्रम गरी महिला अगुवाहरूलाई सम्मान गरेको छ। महिला हिंसा विरूद्ध चेतना फैलाउने सड़क नाटक समेत प्रदर्शन गरिएको थियो। यसै गरी मंचले हिजो शनिश्चरी शरणार्थी शिविरमा पञ्चमी पूजा गर्यो। सौभाग्य आयु र आरोग्य प्राप्त हुने विश्वास साथ हिन्दू महिलाहरू तीजमा व्रत बस्नुका साथै पूजा आजा गर्छन्। छोरी चेलीहरू माइतीमा जम्मा भएर विभिन्न परिकार तयार गरी दर खानु तीजको विशेषता हो। शरणार्थी शिविरमा मात्रै होइन पुनर्वास भएर विभिन्न देश पुगेका भुटानी शरणार्थी महिलाहरूले पनि तीज मनाएको खबर प्राप्त भएका छन्। अस्ट्रेलियाको एडिलेटमा पुनर्वास भएका भुटानी शरणार्थीले तीजको अवसरमा विशेष कार्यक्रम गरेका छन्। कार्यक्रम युवा संसार रेडियो समूहले गरेको हो। यसैबीच बेलायत पुनर्वास भएका भुटानी शरणार्थीको संगठन भुटनीज वेलफेयर एसोसिएशनले विष्णु पुराण लगाएको छ। आफ्नो संस्कृति र रीतिरिवाज कायम राख्न पुरूषोत्तम महिनाका अवसरमा पुराण लगाइएको एसोसिएशनले जनाएको छ। पुराण तारा निधि निरौलाले वाचन गर्नुभएको थियो। निरौला पुनर्वास हुनु अघि शरणार्थी शिविरमा शिक्षक हुनुहुन्थ्यो।
अस्ट्रेलिया पुनर्वास भएका भुटानी शरणार्थी नेत्र भट्टराईको एकल गीती संगालो तिम्रो माया सार्वजनिक भएको छ। भट्टराईको गीत तथा संगीतमा रहेको एल्बममा एउटा राष्ट्रिय गीत सहित 7 गीत समावेश गरिएको छ।
चादनी झै शीतल शीतल तिम्रो माया तिम्रो माया तिम्रो माया
सङ्गालो तिम्रो मायामा शरणार्थी प्रकाश ढुङ्गेल सहित यमुना राई, कमल रोसाइली, शिव परियार र स्वरूप राज आचार्यको स्वर छ। एल्बममा रहेका 7 गीत मध्ये 2 भने नेत्र भट्टराई सहित मंगल लिम्बु र राकेश सुब्बाको पनि संयुक्त शब्द र संगीत रहेको छ। गीतकार तथा संगीतकार नेत्र भट्टराई पुनर्वास भएर अस्ट्रेलियाको क्वीन्सल्याण्डमा बसोबास गर्दै आउनुभएको छ।
झापाको काकडभिट्टामा खानेपानी विस्तारको नयाँ परियोजनाका लागि साना शहरी विकास परियोजनाले 17 करोड़ रूपियाँ दिने भएको छ। गएको बिहिबार काकडभिट्टा खानेपानी उपभोक्ता समिति र कोषबीच सम्झौतामा हस्ताक्षर भएको छ। परियोजना 1 वर्षभित्र पूरा गरिने समितिले जनाएको छ।
हप्तामा 1 दिन बन्द हुने झापाका बजारहरू चाडबाडलाई लक्षित गरी 7 दिन खुल्न थालेका छन्। झापा उद्योग वाणिज्य संघको आह्वानमा बजारहरू खुल्न थालेका हुन्। दशैं, तिहार, छठ र ईदभरिका लागि बजारहरू खुल्ने संघका अध्यक्ष प्रकाश प्रसाईले जानकारी दिनुभयो।
एक ठाउँबाट अर्को ठाउँमा नगद ओसार पसार गर्दै आएको आईएमईले झापाको चन्द्रगढ़ी र गौरीगंजमा शाखा खोलेको छ। चन्द्रगढ़ीमा शाखा उद्घाटन गर्दै झापाका स्थानीय विकास अधिकारी जीवन प्रकाश सिटौलाले विदेशमा नेपालीले गरेको आर्जन परिवारसम्म ल्याउने भरपर्दो माध्यम मनी ट्रान्सफर भएको बताउनुभयो। झापामा आईएमईका शाखा र काउन्टर 45 ठाउँमा खुलिसकेका छन्। पछिल्लो समय भूटानी शरणार्थीका पुनर्वास भएका आफन्तले पनि मनी ट्रान्सफर मार्फत रकम पठाउँदै आएका छन्।
रेडियो कार्यक्रम समृद्धिको यात्राको आजको यात्रा शुरू गरौं। झापा र मोरङमा रहेका भूटानी शरणार्थी शिविर र आसपासको बजारमा जुत्ता चप्पलको व्यवसायको बारेमा चर्चा गर्दै दमक, काकरभिट्टा, बिर्तामोड र भद्रपुर नै हुन् झापामा मुख्य बजारहरू। यी बजारहरूमा करिब 225 जुत्ता चप्पल पसलमा कम्तीमा 40 करोड़ रूपियाँको लगानी रहेको व्यापारीहरू बताउँछन्। यो व्यवसायले आवश्यकता मात्र टारेको छैन, स्थानीय क्षेत्रमा आर्थिक गतिविधि पनि बढाएको छ।
झापाको दमक बजार, दमकमा जुत्ता चप्पल बेच्ने पसल खोज्न कुनै गाह्रो छैन। एक दुईवटा पसलको अन्तरमा जुत्ता चप्पल बेच्ने पसल भेटिन्छन्। मानिसको संख्या बाक्लिएसँगै जुत्ता चप्पलको व्यापार पनि बढ्ने नै भयो। मोरङ पथरीका एकजना जुत्ता चप्पल व्यापारी देवराज भण्डारी:
हामीले 18 वर्ष अगाडि शुरू गरेका हो, त्यतिखेर त 1.5 लाख रुपियाँबाट शुरू गरे भनौँ। सबै व्यवस्थापन, घर धरौटी, मतलब डिपोजिट धेरै सामान गर्दा 1.5 लाखबाट सुरु गरे हो। अब सबै त अब कहाँ पुग भन्ने कुरा, तर अहिले हामीहरू 8-10 लाखको रनिङ छ भनौँ न, मतलब कारोबार मासिक बिक्रीमा 8-10 लाख रुपियाँ पुग्छ।
जुत्ता चप्पल लगाउने ट्रेन्ड अथवा त्यो रुचि फेसनको कुरा गरौँ न,
अब जतिखेर हामीले 18 वर्ष अगाडि सुरु गऱ्यौँ त्यतिखेर चाहिँ नेपालमै बनेका जस्तै हात्ती छाप चप्पलको कुरा हुन्थ्यो, अब यो फिते चप्पल हिरो चप्पलहरू हुन्थे, प्लास्टिकका पिभीसी आइटमहरू यहीँ नेपालका चल्थे होइन। अब नेपालमा आउँदाखेरि बाँसबारीको कुरा हुन्थ्यो, लोकल लेभलका चाहिँ अब धरानको दन्तकाली, ग्यालेक्सी सुहरू यिनीहरू चल्थे नि। अहिले चाहिँ तपाईँको अधिकांश फेन्सी, त्यसमा पनि चाइनिज सामानको बजार छ र अब लास्टिङको हिसाबले असाध्यै कमजोर, अब लगानीको हिसाबले माथि छ। त्यो चाहिँ एकदम ठिक अन्तर्विरोधी टाइपको नि, लगानी धेरै, खपत कमजोरी, यस्तो स्थिति हो।
जुत्ता चप्पल सुत्दा बाहेक मान्छेका खुट्टाबाट हट्दैनन्, यो तहको आवश्यकता भएकोले यसको बजार पनि ठूलै छ अनि यसको व्यापार धेरैको गरिखाने मेलो पनि बनेको छ। मोरङ पथरीकै अर्का व्यापारी डिल्ली गुरागाईले दिनको सरदर 5,000 रुपियाँको जुत्ता चप्पल बेच्नुहुन्छ।
मेरो दोकानमा जुत्ता चप्पल ब्याग र जुराब।
कति लगानी गरेर सुरु गर्नुभएको यो पसल?
2,50,000 14 वर्ष अगाडि। सुरुमा भनेको पथरीमा थोरै पसल थियो, हामीले सुरु गर्दा भनेको यहाँ लगभग 5-6 वटा मात्रै जुत्ता दोकानहरू थियो। अहिले भनेको चाहिँ लगभग 25-30 वटा जुत्ता पसल छ। व्यापार सङ्घमा आबद्ध छौँ अनि उद्योग वाणिज्य सङ्घमा दर्ता छ, 5 नम्बरहरू सबै कुरो लिएको छ।
जुत्ता चप्पल यहाँ बेच्न कहाँबाट ल्याउनुहुन्छ?
हामी काठमाडौँ, इटरी, दमक र उर्लाहरी। दिनमा कोही कोही बेला भनेको 10,000 पनि बिक्छ, कोही बेला भनेको 2-4 हजार पनि बिक्छ, सरदर एभरेजमा 5,000
त्यति चाहिँ बिक्छ।
बिक्छ,
मानव 5,000 बिकिदिएछ भने तपाईँलाई कति जति नाफा हुन्छ?
5,000 बिक्दा भनेको जुत्ता चप्पलमा एभरेजमा भनेको 15%।
वर्षायाम सकिँदैछ, मानिसहरू खेतीबाट फुर्सदिला हुँदैछन्, चाडबाड पनि आउँदछन्। अरू व्यापारी झैं जुत्ता चप्पलका व्यापारी पनि बढी बिक्ने सिजनको पर्खाइमा छन्। उर्लाबारी मोरङका एकजना जुत्ता चप्पल व्यापारी टंक कुमार पोखरेल:
अब विशेष गरेर लेडिजहरूको फेसन छ, चप्पल हो नि सबै, जुत्ता त खासै अब जाडोको समयमा मात्रै हो।
अहिले सरदर बिक्री कस्तो छ? अहिले
बिक्रीको कुनै नै छैन, टङ्गै छैन, 15-20 हजार मात्रै अहिले। अब होला 8-10 दिन पछाडिदेखि चाहिँ अलिकति सिजन लाग्छ र अलिक व्यापार होला। खास कोही दिन त अब धेरै पनि भइदिइहाल्छ होइन। अहिलेको तपाईँको जस्तो जेठ असार साउन भदौ भनेको त्यही पनि एभरेजमा पुग्न गाह्रो छ, अत्यन्तै उता त हुन्छ तपाईँको व्यापार। अब नाफा मात्रै हेरेर भएन, नाफा त प्रायः प्रायः हामी 8-10% राखेर बेच्छौँ, तर कति चाहिँ तपाईँको 100 आएको छ भने भरे 50 नि बेच्नुपर्ने हुन्छ, चल्दिँदैन, गोदाममा जाम गरेर राख्नुभन्दा बेच्नै पर्यो। त्यसले गर्दा सरदर त्यो घाटा साटा गर्दाखेरि 5-6% त्यस्तै हो।
जुत्ता चप्पलको अहिलेको नेपाली बजारको मुख्य स्रोत चीन नै हो। पहिले जस्तो भारतीय र नेपाली उत्पादनले मात्र धान्ने अवस्था छैन, तर टिकाउ र गुणस्तरीय माल खोज्नेहरू पनि कम छैनन् बजारमा। झापा दमकका जुत्ता चप्पल व्यापारी लक्ष्मी दाहाल:
नेपाली जुत्ताहरू ड्युरेबल छन्, चाइनिज जुत्ताहरू भनेको सस्ता छन्, तर नेपाली जुत्ताहरू ड्युरेबल छन्। नेपाली प्रोडक्टहरूमा जस्तो मान्छेहरूले अहिले मकालुको, शिखरको, स्काईको, नेपालका जुन प्रोडक्टहरू छन्, रोयल सुजहरू, यी जुत्ताहरू अहिले बढी युज गर्छन्, ड्युरेबल र वारेन्टी भएको कारण।
व्यापारीहरू उपभोक्ताको रोजाईको पाई पाई ख्याल गर्छन्। बदलिँदो फेसन र दमकमा भइरहेको जुत्ता चप्पलको व्यापार बारे व्यापारी लक्ष्मी दाहालको विश्लेषण यस्तो छ:
अहिलेको जुत्ताको हिसाबमा फेसनको कुरा गर्दाखेरि अधिकांश पार्टी सुज जुत्ताहरू, साइनिङवाला जुत्ताहरू छालाको भन्दा पनि तपाईँको माइक्रोको जुत्ताहरू बढी चलेको देखिन्छ र अगाडिपट्टि धेरै चुच्चो भएको फर्किएको जुत्ताहरू यङ जेनेरेसनले मन पराउँछन् र कपडाको जुत्ताको स्पोर्टी टाइपको जुत्ताहरूको कुरा गर्दाखेरि पाण्डा जुत्ताहरूको बढी डिमान्ड देखिन्छ। क्याजुअल टाइपको जिन्स वेयरहरूमा सुहाउने भएको हुनाले पाण्डा जुत्ताहरूको डिमान्ड चाहिँ बढी भएको देखिन्छ। ट्रेकिङ चप्पलहरूको डिमान्ड बढी छ होइन, अब पातलो साधारण चप्पलहरू त अडिएर जुनसुकै पनि चलेको छ।
पश्चिम झापाको दमक वरिपरिका धेरै गाविसहरूका मानिसहरूको समेत किनमेल गर्ने बजार हो यो। यो बजारमा सरदर दैनिक कति जतिको जुत्ता चप्पलको कारोबार होला?
मलाई के लाग्छ भने मेरो आफ्नो व्यक्तिगत विश्लेषणमा आजभोलिको यो विकासको तीव्रतर गतिको कारणले गर्दाखेरि प्रत्येक ग्रामीण बजारहरूमा गाडी पुगेको छ, प्रत्येक ग्रामीण बजारहरूमा बाटो राम्ररी पुगेको छ र ग्रामीण बजारका मान्छेहरू दमकलाई मेन बजार सम्झेर पहिले सपिङको लागि आउँथे भने त्यो क्रम अहिले घटेको छ। जस्तो गौराधाका मानिसहरू सपिङको लागि आउँदैनन्, गौरीगंजका मानिसहरू आउँदैनन्, स्कुल चौन मारनझोडाका मान्छेहरू आउँदैनन्, इम्पोर्टेन्ट कामहरूको लागि आउँछन्, त्यो छुट्टै कुरा हो। तर अहिले दमकलाई नै टार्गेट गर्ने हो भनेदेखि चाहिँ शरणार्थीबाट चाहिँ बढी मान्छेहरू सपिङ गर्न यहाँ आउँछन्। ट्रान्जेक्सनको हिसाबमा मलाई लाग्छ 5 लाखदेखि माथि 10 लाखसम्मको जुत्ता चप्पलको कारोबार हुन्छ होला दमकको, मेरो आफ्नो व्यक्तिगत एनालाइसिसमा दैनिक।
फेसन बजारमा आउने कुरा भयो, कलाकार र नमुना लायक मान्छेले लगाएका लुगा चाहिँ जुत्ता चप्पल पनि सिजन लिएर आउँछन्। यसले उपभोक्ता बजारको चर्को तरलता मजाले देखाइरहेको छ।
जुत्ता चप्पलको कारोबारले झापा क्षेत्रमा बढाएको आर्थिक गतिविधिको प्रसंगपछि जुत्ता चप्पल व्यवसायमा भएको लगानी, यसबाट भएको रोजगारी र कमाई बारे चर्चा गरौं। यसका लागि हामीसँग हुनुहुन्छ दमक उद्योग वाणिज्य संघका सदस्य तथा जुत्ता चप्पल व्यवसाय उमेश अग्रवाल। झापा दमकका जुत्ता चप्पलका पुराना व्यवसाय अग्रवालको परिवार करिब 30 वर्षदेखि जुत्ता चप्पलको व्यवसायमा आबद्ध छ। आउनुहोस् अग्रवालका कुरा सुनौं।
मैले जब जम्मा जम्मी 2056 सालदेखि सुरुवात गरेको दमकमा, बुवाले पहिले नै हो, होला 40 सालतिर होला। पहिला हामीले यो के अरे थोक विक्रेता गर्दाखेरि हामी त्यो जयश्री कम्पनीहरूको हवाई चप्पलहरू सबै बेच्थ्यौँ, राम्रै व्यापार थियो। मैले गरेको अधिकृत विक्रेताको आधारमा दसैँ तिहारको बेला पऱ्यो भने दिनमै 5-7 लाख पनि बिक्थ्यो एक दिनमै। व्यापार त दमकमा राम्रो छ, काठको बाटो खोलेको बेला चाहिँ साह्रै राम्रो व्यापार हुन्छ दमक, अहिले पनि होलसेलहरूको राम्रो छ।
जस्तो दमकमा मैले उद्योग वाणिज्य संघसँग सम्पर्क गर्दा करिब 100 वटा साना ठुला समेत गरेर जुत्ता चप्पलका पसलहरू रहेछन्। तपाईँ पनि वाणिज्य संघको कार्य समितिको सदस्य हुनुहुन्छ, करिब कति जतिको लगानी होला दमकमा जुत्ता चप्पल व्यवसायमा?
कम्ती यहाँ पनि 100 वटा दोकानमा थोक र खुद्रा गरेर 20 करोड भन्दा कमको लगानी छैन जस्तो लाग्छ। आज एउटा चप्पल जुत्ता किन्नुभयो भने 1500-1700 रुपियाँसम्मका जुत्ता हुन्छन्। एक सेट हुन्छ 5 वटाको, एउटै सेट किन्दाखेरि 8000-9000 दोकानेले हालेको छ भने अवश्य पनि एउटा दोकान खोल्दाखेरि नभएको पनि 10-12 लाख रुपियाँ दोकानमा पुँजी चाहिन्छ। त्यसको 4-5 गुणा गरेर होलसेलरहरूको लाइन राख्नुपर्छ, 10% होलसेलर छन् टोटल गरेर। मलाई लाग्छ 20 करोड भन्दा कम चाहिँ छैन, बढी नै होला दमकमा मात्रै।
जुत्ता चप्पलमा भएको लगानीको कुरा गर्नुभयो, यहाँको मूल बजार चाहिँ अर्थात् यहाँका क्रेताहरू चाहिँ कहाँ कहाँ त, यही स्थानीय कि अरू छिमेकी गाविसहरू अरू जिल्लाबाट पनि आउने, त्यस्तो के छ अवस्था?
खुद्रा बजार चाहिँ गाविसहरूबाट पनि आउँछन्, जस्तो लखनपुर गौरदेखि लिएर, किनभने राम्रो डिजाइनका अलिक महँगो जुत्ता चप्पल किन्नु पर्यो भने तपाईँको गौरीगंज गौरदा झिलझिले केर्खा सबैतिरबाट दमकै आउँछन्, किनभने उहाँ त्यो सम्भव छैन पाउँदैन। र अर्को कुरा भने नि होलसेलको कुरा गर्नुहुन्छ नि, यहाँबाट गाईघाट उर्लाबाडी पथरी सबै ठाउँ बेच्छन्, लेटाङ मधुमल्ला भिडताम्बर सबै ठाउँ जान्छ माल।
जुत्ता चप्पलमा सरदर नाफा चाहिँ बिक्रीको कति प्रतिशत हुन्छ? व्यवसायमा त त्यस्तो पनि हुँदो रहेछ नि, 1000 को बिक्री भयो भने यति प्रतिशतसम्म नाफा हुने भन्ने त्यस्तो हुँदो रहेछ, के छ यसमा चाहिँ?
खुद्रामा चाहिँ तपाईँको 20-25% हो, होलसेलमा भन्नुहुन्छ भने 5-7% हो, त्यहाँ भन्नु छैन, अलिक क्वान्टिटी बेच्नु पर्यो त्यति नै हो।
तपाईँ त पुस्तौनी रूपमा तपाईँको बुवाले समेत यही व्यवसाय गर्नुभएको थियो, अहिले तपाईँ पनि गर्दै हुनुहुन्छ, फेसन कसरी फेरियो जुत्ता चप्पलको?
नेपालको हकमा ट्रेन्डको गर्दाखेरि यहाँ छिटो विदेशको छिटो कपी हुन्छ, जस्तो अब जस्तो अहिले जुत्ताहरूमा जस्तो कन्भर्स भनौँ के भनौँ सबै अमेरिकन इटालियन बढी फेसनहरू आएर, जस्तो छिमेकी मुलुक भारत भन्दा पनि सबभन्दा महँगो र राम्रो फेसन चाहिँ नेपालमा हुन्छ। त्यही भएर यहाँ व्यापारमा अलिकति किनभने दाम भन्दा पनि फेसनको मान्छेहरू निर्भर छन्, छिटो बिक्री हुन्छ राम्रो मालहरू र महँगो मालहरू चाहिँ छिटो बिक्री हुन्छ दमकमा चाहिँ।
तर अहिले त पसलहरूमा चाइनिज उत्पादनकै ओहिरो लागेको रहेछ त?
चाइनिज उत्पादन पनि अहिले चाइनिज पनि ब्रान्डहरू ल्याउनेले जस्तो अब सस्तो खालको ल्याइदिन्छ र मात्रै होइन भने चाइनाको पनि माल नराम्रो भन्नु मिल्दैन, किन ब्रान्डेड मालहरू अहिले सबै चाइनाबाटै आउँछ, चाहे हामीले युकेमा किनौँ चाहे युएसएमा किनौँ मेड इन चाइनै हुन्छ। चाइनिज भन्दै नराम्रो चाहिँ हुँदैन, तर किन त्यसको क्वालिटी ल्याउनेको माथि भर पर्छ, इम्पोर्ट गर्नेले सस्तो राम्रो कतिजना बेच्नेको मात्रै धुनुमा आफूले 2 रुपियाँ कमाउनलाई कमजोर माल ल्याउँछन्। त्यही मात्रै हो र सबभन्दा बढी जस्तो हवाईहरू प्लास्टिक आइटमहरू बढी बिक्ने हो दमकमा।
दमकका स्थानीय उत्पादन पनि रहेछन्, जस्तो यहीँ पनि व्यक्तिहरूले सानातिना उद्योग खोलेर जुत्ता चप्पल उत्पादन गर्दा रहेछन्। ती स्थानीय उत्पादनहरू चाहिँ यहाँको बजारमा कतिको बिकेका छन्?
स्थानीय उत्पादन भनेको जस्तो मैले विशेष गरेर मैले देख्दाखेरि लेडिज चप्पलहरू छन्, यी बनाउँछन्। त्यहाँ के छ भने त्यही 10-15% नाफा हुन्छ। यहाँको लोकल मार्केटमा एक ताका चाहिँ 8-10 वर्ष पहिला चाहिँ यो यहाँ बनिएको माल नेपालको धेरै ठाउँमा जान्थ्यो, काठमाडौँसम्म पनि पठाइयो, हामीले पनि बनाएको थियौँ। तर अहिले आएर चाहिँ यसो सीमित यहाँ गाउँघरमा फेरि टिकाउ चाहिँ एकदमै बढी हुन्छ। दमकमा बनिएको जुन चप्पलहरू छन्, जुन टेक्नोलोजीले बनाइरहेका छन्, एकदमै टिकाउको रूपमा राम्रो छ बजार यसको।
रोजगारीको कुरा गरौँ न, जुत्ता चप्पलको व्यवसायमा पसलहरूमा काम गर्ने कामदारदेखि लिएर स्थानीय कुनै बेलाको तपाईँ उत्पादक पनि हुनुहुन्थ्यो, उत्पादनमा समेत संलग्न मजदुरहरूको कुरा गर्दा करिब कति मान्छेले यहाँ रोजगारी पाएका छन् यो उद्यममा?
खुद्रा दोकानको स्टाफको रूपमा र कारखानाको रूपमा भन्नु भन्दाखेरि लगभग 400-500 जनाले रोजगारी पाएका छन् जुत्ता चप्पल व्यवसायीबाट।
तपाईँ अब उद्योग वाणिज्य संघ दमकको कार्य समितिको सदस्य पनि हुनुहुन्छ, जुत्ता चप्पलको उद्यमलाई र यो पेसा यो व्यवसायलाई अरू बढी व्यवस्थित बनाउन के चाहिँ जरुरी देख्नुहुन्छ तपाईँ?
व्यवस्थित त अहिले लगभग व्यवस्थितै छ। अब जस्तो वाणिज्यसँगमा पनि अहिले एक्युरेट डाटा ठ्याक्कै छैन। अब यसलाई वस्तुगत संघ अन्तर्गत राखेर जुत्ता चप्पल व्यवसायीहरूलाई एउटा जस्तो जुन अहिले जुन अनियमित रूपको अहिले कम्पिटिसन छ, किन व्यवसायमा लगानी गर्ने बराबर लगानी गरेको छ, एउटाको राम्रो छ एउटाको कम छ, कसैले सस्तो बेचिदिन्छ कसैले महँगो बेचिदिन्छ, यसलाई चाहिँ नियमसङ्गत बनाएर कम्पिटिसनलाई अलिकति व्यवस्थित गरेर राम्ररी व्यापार गर्ने सबैको एउटा लगभग बराबर थलो बनाएर पूर्वाञ्चलमा एउटा नामको दमक पनि एउटा होलसेल व्यापारको लागि र खुद्रा व्यापारको लागि यो ठाउँ एकदम उपयुक्त छ भन्ने एउटा मेसेज दिनुपर्ने रहेछ भन्ने लाग्छ मलाई।
उद्योग वाणिज्य संघले के गर्छ त त्यसका लागि?
होइन, यसको प्रोसेसहरू वस्तुगत संघ अन्तर्गतको एउटा विनियम भन्दैछ, होइन विनियम पनि छ, त्यसलाई पनि व्यवस्थित रूपमा एउटा विधान संशोधन गरेर काम गर्नुपर्ने छ, अब गरिन्छ।
जुत्ता चप्पल व्यवसायमा भएको लगानी र समग्र उद्यमबारे व्यवसायी उमेश अग्रवालका कुरापछि व्यवसायमा मेहनतीहरूको संघर्षको कथा। कुनै बेला अर्काको कारखानामा मजदूर जगत बैलकुटी हिजो आज आफ्नो परिश्रम आफ्नै जुत्ता कारखानामा पोख्दै हुनुहुन्छ। पुस्तौनी पेसालाई उहाँले 12 वर्ष अघि 32,000 रुपियाँ लगानी गरेर व्यावसायिक बनाउनु भएको छ, 5 जनालाई रोजगारी पनि दिनुभएको छ। आउनुहोस्, व्यवसायबारे उहाँका कुरा सुनौ।
आफै काली गर्थे, आफै गर्थे, होइन जुत्ता चप्पल दुइटै बनाउँथे, जुत्ता पनि चप्पल पनि। रुचि कसरी होइन के होइन, म लगभग मेरो यो जातले पनि दिएको होला केले पनि दिएको होला होइन, गर्दाखेरि त्यतै म 8-9 क्लास पढ्दा पढ्दै होइन कुन हिसाबले लाग्यो के हिसाबले लाग्यो मलाई थाहा थिएन, लगभग योभन्दा अगाडि मलाई रुचि थिएन होइन, गर्दै भन्दा लाँदाखेरि भरे यही लाइनमा घुस्न मन लाग्यो। पस्दाखेरि अब पहिला दमकमा सिकेँ होइन टिका बलकोट, होइन उहाँसँगै म 2 वर्ष मैले त्यहाँ काम सिकेँ। काम सिकेपछि मलाई यहाँनिर भनौँ न साधारण हिसाबले मलाई काम पुगेन, नपिसमा बिरगन गएँ, बिरगन गएर अब मैले काम गरेँ होइन। यहाँनिर दिनको 2 जोडी पाइन्थ्यो नि, उहाँले दिनको 10 जोडी गर्नुपर्थ्यो मलाई अनिवार्य। राम्रो हिसाबले अब 8-10 हजार रुपियाँ मैले कमाउन थालेँ, कमाउँदै जाँदाखेरि हुँदा हुँदै अनि भएर इच्छा चाहना आयो, अलिअलि कमाए पनि बसे पनि जमाए पनि होइन, त्यो हुँदाखेरि यहाँनिर मनसाय आयो यहाँ खोल्ने। 32,000 मैले गरेको सुरुमा, अहिले लगभग 2-4 लाखको छ।
तपाईँकोबाट के कति उत्पादन हुन्छ अहिले जुत्ता चप्पल?
जुत्ता 5 जोडी, चप्पल 20 जोडी दैनिक। मान्छे हुँदाखेरि लगभग मेरो उद्देश्य चाहिँ के भने होइन के भने दिनको 50 जोडी उत्पादन हुँदाखेरि मलाई सजिलो हुन्छ।
तपाईँ त आफै सिकेर आफै घोटिएर आउनुभएको, सुरुका दिन कस्ता थिए, कस्ता औजार चलाइन्थ्यो?
सुरुका दिन भनेको त सोध्दै भन्दै नभन्ने क्या, यति दैनिक थियो, यति नराम्रो थियो र त्यो पनि होइन तपाईँको, म के भन्छु भने हाम्रो के छ भने कामी दमै सार्की भनेको तल स्तर होइन, त्यो हुँदाखेरि ओ भाइ यो जुत्ता सिलाइदिने भन्दा फ्यालिदिने फ्याल्थे, तर अहिले स्थितिमा त्यो छैन। अहिले भनेको उनीहरूले नि बुझ्दै जाँदा के कसो होइन धेरै तरिकाले चलिरहेको छ होइन, त्यो हुँदाखेरि कतिपय कुनै कुनैले त्यस्तो गर्छन्, लगभग अहिले लगभग प्रायः जसोले त्यस्तो गर्दैन, धेरैले गर्दैनन् क्या, अहिले चाहिँ सम्मानै गर्छन्, सम्मानै छ होइन। त्यो पनि होइन के छ भने पसल अलिक अर्कै तरिकाले डेकोरेसन गरिरहेछु यताति गरिरहेछु होइन, त्यो हुँदाखेरि भाइ पुरानो सिलाइन्छ पुरानो गरिन्छ भन्दै आउँछन् त्यो चिनेकालाई पनि, तर अहिले त्यो नराम्रो स्थिति छैन। जुत्ता सिलाइ भनेको त तपाईँको एकदम के अरे तपाईँको जसले पनि गर्न सक्ने हो क्या, अहिले तपाईँसँग पैसा छ होइन, अहिले त अब के छ नि त छेत्री बाहुनले हेला गर्थे होइन, अहिले त छेत्री बाहुनले आफै सिलाउँछ, त्यो छ क्या पेसाभन्दा पनि अझ व्यापार र कमाइ चाहिँ राम्रो छ भनेर त्यो स्थिति लागिरहेछन् क्या।
तपाईँले कतिजनाको परिवार चलाउँदै हुनुहुन्छ यो पेसाबाट?
मेरा म 2 जना, मेरो 2 छोरा, 4 जना, अब मैले चाहिँ 6 महिनामा सिकेको हो हैन लगभग अरूले कुन तरिकाले शिक्षण के जुन दिमा कन्सर हुन्छ हैन तर कतिपय त भनेको त 1.5 वर्ष 2 वर्ष शुद्ध पनि मैले काम सिकाए तर कामै टिपेनन के त्यस्तो पनि हुन्छ फेरि र मैले यो काम गरे यो तरिकाले मैले चल्नु पर्यो र यो काम सिकेर मलाई फलदायक हुन्छ भनेर उले परिश्रमको फल चाहिँ मिठो हुन्छ भनेर त्यो सोच भने ल 2-4 महिना 6 महिना सम्म सिक्ने हो
तपाई महिनामा कति जति तलब भुक्तानी गर्नुहुन्छ 5 जना आफ्ना कर्मचारी स्टाफलाई
कार्यकला भनेको लगभग 30-35 हजार म दिन्छु एक्लो मेरो आफ्नै हो कुनैसँग साझा गरेको छैन होइन
जुत्ता बनाएर नबिक्ने भन्ने त हुँदैन नि
त्यो सबै छैन कुरै छैन एकदम तपाईँको बच्चा त्यो पनि होइन बुढीको जुत्ता तपाईँ स्टक राम्रो राख्न सक्नुभयो भने होइन उत्पादन गर्न सक्नु भने कुनै बेला 5-6 जना हुन्छन् कुनै बेला 1 जना पनि हुँदैन काम गर्न त्यति साह्रो टेन्सन हुन्छ क्या काम गर्न पाउने चाहिँ मान्छे टेन्सन काम गर्ने मान्छे सदा बार बाह्रै मास चाहिँ तपाईँको काम गर्ने मान्छे भेटो भने कमै हुन्छ
तपाईँ आफूलाई फर्केर हेर्दा कस्तो लाग्छ कुनै बेला तपाईँ मजदुरी गर्नुहुन्थ्यो अहिले मालिक हुनुभएको छ
म त त्यो हिजोको दिन हेर्दाखेरि म चाहिँ भाग्य मानिरहेछु र समस्याको फलदायी र फलदायी म सोच्छु होइन म सोच्छु त्यो कारिगरलाई म हिजो म कुन स्थितिमा थिएँ म आज कुन स्थितिमा त्यो होइन म त भाइ म स्थितिमा थिएँ यो तरिका थिएँ यो थियो आज म साउ भने 2-4 हजारको साउ भने म त्यो साउ होइन नि उनीहरूले साउ भन्यो नि त म साउ होइन दाजुभाइ सम्बन्ध राख म यो तरिकाले यसरी बाँचेर हुर्केको मान्छे हो म अहिले पनि त्यो छु भोलि पनि त्यो छु म पर्सि पनि त्यही हुन चाहन्छु
जुत्ता बनाउने मजदुरदेखि मालिक बनेका कमकरी जगत बैलकोटीका कुरा सुनेपछि भुटानी शरणार्थी र जुत्ता चप्पलको साइनोको प्रसंग भुटानीहरू शरणार्थी बनेदेखि सहायता संस्थाहरूले आधारभूत आवश्यकताको जोहो गरिदिएका छन् खाना पकाउने भाँडाकुँडा बाल्ने तेल कोइला र चुल्लो बाँसको लागि छाप्रो ओखतीमूलो गर्न अस्पताल र पढ्न स्कूलको व्यवस्था भयो 12 वर्षसम्म त कपडाको पनि प्रबन्ध भयो तर बितेको 22 वर्षमा शरणार्थीले पाउँदै नपाएको सहायता हो जुत्ता चप्पल तैपनि शरणार्थीले कुनै न कुनै उपायले जुत्ता चप्पलको जोहो गर्दै आए पछिल्लो समय त शरणार्थी शिविरमा जुत्ता चप्पलको व्यवसाय नै शुरू गरेका छन् केही भुटानीले लाख हाराहारीका शरणार्थीले वर्षको सरदर 2 जोर 50 रुपियाँ जोरका चप्पल मात्रै लगाउने हो भने पनि वर्षको कम्तीमा 1 करोड रुपियाँको जुत्ता चप्पल खपत भएको छ भुटानी शरणार्थी र जुत्ता चप्पलको सम्बन्धबारे एकैछिन चर्चा गरौं
अब क्याम्पको सिचुएसन त्यस्तै थियो आफैले अब त्यतिकै मनी इन्कम गर्ने सोर्सहरू चाहियो अगाडिको दिनमा बाहिर जान पाइँदैन थियो कोही बेला सेन्सेस भन्यो के भन्यो अब हाजिर भइरहनु पर्ने स्थिति थियो त्यही भएर हामीले चाहिँ क्लास 4 चाहिँ म खाली खुट्टा गएँ मेरो दिदी नि खाली खुट्टै जानुहुन्थ्यो मैले जाँदाखेरि मेरो भाइ बहिनी नि खाली खुट्टै हिँड्थे सानोमा चाहिँ
झापाको बेलडाङ्गी 2 शरणार्थी शिविरका ओमनाथ बस्नेतको जस्तो अवस्था धेरै भुटानी शरणार्थीको विगत हो जाडोमा न्यानो कपडा थिएन ठिर्याउने कठिन हिउँद र हिलाम्य वर्षामा खाली खुट्टा हिँड्नु अनि कैयौं वर्ष यसरी नै जुत्ता चप्पल बिनै बिताउनु भुटानी शरणार्थीको नियति नै थियो त्यसैले त बस्नेतलाई अझै पनि थोत्रा जुत्ता चप्पल फ्याल्न गाह्रो लाग्छ
त्यो चप्पल फ्याल्ने बेलामा चाहिँ मलाई यस्तो लाग्छ हामी अगाडि जुन अवस्थामा थियौं त्यो अवस्थाको मान्छेहरू छन् अझै पनि यहाँनिर यो देशमा अथवा हाम्रो लोकालिटीमा छन् यो चप्पल फाल्ने चप्पल चाहिँ उहाँहरूलाई दिनु भने उहाँहरूले के सुरक्षा गरेर लगाउनुहुन्थ्यो कि भन्ने चाहिँ लाग्छ धेरै लोभ लाग्छ फाल्न पनि र लगाउँदा पनि हामी धेरै हिफाजत गरेर लगाउँछौँ
उति बेलाको कुरै बेग्लै आफ्नो थात थलो छोड्नु पर्दाको पीड़ा शरणार्थी बनेपछिको अभाव र हैरानी सहायता संस्थाको सहयोग पाउनु अघिसम्मको जिन्दगी त सम्झिँदा पनि आङ जिरिङ्ग हुन्छ शरणार्थीको सहायता संस्थाको सहयोग शुरू भए पनि उनीहरूले कहिल्यै जुत्ता चप्पलको सहयोग गरेनन् अनेक उपायबाट बाबुआमाले जुटाइदिएका चप्पल बडो फारूसँग लगाउनु पर्थ्यो उतिखेर शनिश्चरे शरणार्थी शिविरका दुर्गा आचार्य
बुवा काम गर्न बाहिर जानुहुन्थ्यो मम्मी पनि यसो धागो बाट्नुहुन्थ्यो अनि त्यसै गरेर फारू गरेर लगाइन्थ्यो सर अब छेड पडेको पछाडि छेड पडिसक्थ्यो चप्पल छेड पर्दा पनि त्यो पुरै खतम नहुन्जेलसम्म सबैतिर छेड पर्नु परो वा त्यो चुडेर गाँस्दा गाँस्दा अति नै धेरै गाँसेपछि त्यो हुँदै नहुने भएपछि मात्रै त्यसलाई फ्याँकेर अर्को फेरि रिप्लेस हुन्थ्यो त्यसको वर्षमा 2 जोडी मरेर मुस्किलले
सानातिना आवश्यकताका लागि पनि भुटानी शरणार्थीले शिविर बाहिरको श्रम बजारमा जानुपर्ने अवस्था छ काम गर्न जान नसक्नेहरू खान दिएको दाल चामल कटाएर पनि जुत्ता चप्पल लगाएको सुनाउँछन् मोरङ शनिश्चरे शरणार्थी शिविरकी पुण्यमाया र उहाँका श्रीमान टेक बहादुर चामलिङका कुरा सुनौ
त्यही ठुलो कुरो पैसा तर छ नि पैसा बिना हुँदो रहेछ खाने घाँस पनि अलिकति काटेर भए पनि निकाल्नु पर्दो रहेछ र आफूलाई चाहना चाहिँ पूरा गर्नु पर्दो रहेछ नि त त्यति नै हो त्यहाँभन्दा सकिएको छैन लाउनु
छेउमा हुने तपाईँको श्रीमान हो
मेरो टेकबहादुर राई हो त्यस्तै हो घरतिर पर्तिर यसो बेला मौकामा यसो हजिरा कहीँ कहीँ पाइयो भने गर्ने हो त्यहाँदेखि अब चाहिएको आवश्यक परेको कुरोहरू त अब टेक्नै पर्ने हुन्छ गर्ने उपाय छैन।
बाहिर गएर के सम्म काम गरियो?
बाहिर गएर भनेको त्यस्तै हो, धान काट्ने हो, त्यस्तै बिटा बोक्ने हो,
त्योभन्दा ठुलो कामहरू भनेको पैसा चाहिएको छ, त्यसै गरेर पनि अब दुई पैसा कमाएर हुन्छ कि अब कसरी हुन्छ, साँचेर अब आफ्नो लागि जिउमा लाउने अब आवश्यक परेको लाउनु पर्ने हुँदो रहेछ, दिएको दाल चामलहरू फाडो गरेर खाएर खोले फाडो कहिले के गरेर छोराछोरीलाई लुगा जुत्ता चप्पल त्यसरी नै अब कुनै अब आवश्यक परेको बेलामा लगाइयो।
तर हिजो आज समय बदलियो, श्रम गरेरै शरणार्थीले आफ्नो अपुग आवश्यकता टारेका छन्। कतिपयले त शरणार्थी शिविरमा बिक्ने चीज हो भन्ने मेलो बुझेर पुँजी जम्मा गरी जुत्ता चप्पलकै दोकान पनि खोलेका छन्। तिनै मध्येका एक व्यापारी शनिश्चरे शरणार्थी शिविरका अमर लिम्बु।
त्यस्तै अब 10-15-20 जान्छ, 10 जोर 15 जोर त्यस्तै जान्छ, भेट जाँदैन, यो क्याम्पभित्र चल्नु त।
कति लगानी गरेर कहिले सुरु गर्नुभएको पसल हो यो?
यो लगानी लगभग तपाईँको 50,000 छ, गरेको थिएँ, सुरु गरेको आज 3 महिना हुँदैछ, लगभग त्यस्तै 2,000-3,000 त्यस्तै बिक्छ, कहिले कहिले 1500 जान्छ, 2,000 बिक्यो भने त्यस्तै 400-500, धेर त राखिँदैन नाफा, एउटामा त्यही 10 रुपियाँ 15 रुपियाँ 20 रुपियाँ, ताल पऱ्यो भने 40 रुपियाँ।
तपाईँ सुन्दै हुनुहुन्छ बदलिँदो भुटानी शरणार्थी समाज र शरणार्थी शिविर आसपासको बदलिँदो जीवनशैलीबारे छलफल गर्ने रेडियो कार्यक्रम समृद्धिको यात्रा। उज्यालो मल्टिमिडियाले तयार पारेको रेडियो कार्यक्रम समृद्धिको यात्रा हरेक शुक्रबार बेलुकी काठमाडौँ उपत्यकामा उज्यालो 90 नेटवर्क, झापामा एफएम चिट्यू 96.8 मेचीनगर, कञ्चनजङ्घा एफएम 92.6 बिर्तामोड र सप्तरङ्गी एफएम 101.6 दमक तथा सुनसरीको सप्तकोशी एफएम 90 मेगाहर्जबाट यो एकसाथ प्रसारण हुन्छ। कार्यक्रम समृद्धिको यात्रा इन्टरनेटमा www.unn.com.np प्रत्यक्ष र चाहेको बेलामा डाउनलोड गरेर पनि सुन्न सकिन्छ।
झापा र मोरङका भुटानी शरणार्थी शिविरभित्र र बाहिरका गाउँठाउँमा भइरहेका सामाजिक, आर्थिक र सांस्कृतिक परिवर्तन अनि उन्नतिको जानकारी दिएर तपाईँ यो कार्यक्रममा सहभागी हुन सक्नुहुन्छ। तपाईँका इमेल, पत्र तथा एसएमएसलाई हामी स्वागत गर्छौं।
चिठी लेख्न हाम्रो ठेगाना हो रेडियो कार्यक्रम समृद्धिको यात्रा, पोस्ट बक्स नम्बर 6469 काठमाडौँ, र हाम्रो इमेल ठेगाना हो info@unn.com.np।
मोबाइलबाट एसएमएस गर्न एसवाई टाइप गरी आफूलाई मन लागेको कुरा लेखेर 5566 पनि पठाउन सकिन्छ।
भुटानी शरणार्थी शिविरभित्र र बाहिर भइरहेका परिवर्तन र कार्यक्रम सुनेपछि तपाईँको मनमा लागेका कुरा सुन्न हामी तपाईँका चिठी, इमेल र एसएमएसमा पर्खिरहनेछौ। आउँदो शुक्रबार बेलुकी 6:30 बजे फेरि भेटौँला। आजको समृद्धिको यात्राबाट गोपाल गुरागाई, भीमसेन राजबाहक, शारदा देवकोटा, गोपाल गर्तौला र म श्रीधर पौडेल बिदा माग्छौं। नमस्कार।